बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
मेरो मनको कुरा जान्ने को छ र यो काठमाडौँमा मेरो मनको कुरा जान्ने को छ र यो काठमाडौँमा साँच्चै मलाई आफ्नै ठान्ने को छ र यो काठमाडौँमा जानी या नजानी कहिले कुमार्गमा लागे होला जानी या नजानी कहिले कुमार्गमा लागे होला मलाई सुमार्गैमा तान्ने को छ र यो काठमाडौँमा साँच्चै मलाई आफ्नै ठान्ने को छ र यो काठमाडौँमा सोच्दा सोच्दै टोलाउँछु जीवनदेखि थाकिसके सोच्दा सोच्दै टोलाउँछु जीवनदेखि थाकिसके नसोच भनी प्याट्टा हान्ने को छ र यो काठमाडौँमा साँच्चै मलाई आफ्नै ठान्ने को छ र यो काठमाडौँमा अधुरै छन् सपनाहरू यत्तिकैमा मर्छु क्यारे अधुरै छन् सपनाहरू यत्तिकैमा मर्छु क्यारे मरे पनि पिरै मान्ने को छ र यो काठमाडौँमा मेरो मनको कुरा जान्ने को छ र यो काठमाडौँमा साँच्चै मलाई आफ्नै ठान्ने को छ र यो काठमाडौँमा कास्की पोखराका शीतलगिरीको युगजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म सुरुवातमा जसको गजल वाचन गरे शीतलगिरी उहाँसँगकै कुराकानी र उहाँले ल्याउनुभएका गजलहरूको वाचन उहाँकै आवाजमा सुनाउँछु र उहाँका बारेमा कुराकानी रहनेछ। मैले कार्यक्रम सुरुवात गर्दा वाचन गरेको गजलमा रदीप थियो को छ र यो काठमाडौँमा। तपाईँलाई मैले सजिलो गरी शीतलगिरी चिनाउनु पर्यो भने मुस्किल छ पोखरामा भन्नुपर्ला सायद, किनभने हामीले धेरैले गजल प्रेमीहरूले मुखमुखमा झुन्ड्याएको गजल पनि हो यो, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा। संयोगले आज उहाँको फेरि काठमाडौँवाला रदीपमा हामीले कार्यक्रमलाई सुरुवात गरेका छौँ। शीतलजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धेरै धन्यवाद।
म अब सरस्वती तपाईँको र मेरो कुराकानी गर्नुपर्दा जय गडुलजी अहिले साक्षी हुनुहुन्छ, यो कार्यक्रम चलिरहँदाखेरि बजिरहँदाखेरि अगाडि बस्नुभएको छ। जय गडुलजीले शीतलगिरी आउँदै हुनुहुन्छ भन्नुभयो, हुन्छ आउनुहोस् न त भने तपाईँहरू दुईजना सँगै आउनुभयो, त्यसभन्दा फरक कुराहरू केही पनि थाहा छैन मलाई। सबभन्दा पहिला चाहिँ बुलबुलिनले तपाईँलाई चिन्नलाई कसरी चिन्नु पर्यो?
बुलबुलियनहरूले चिन्नको लागि एउटा गजल अनुरागी मान्छे हो शीतलगिरी, जो पोखराको हो, त्यही भनेर चिन्दा काफी हुन्छ जस्तो लाग्छ।
कति भयो गजल लेख्न थाल्नु भएको? धेरै भयो जस्तो लाग्यो कुराकानी सुन्दा अहिले।
गजल लेख्न थालेको त भयो, थुप्रो भयो, यो समय धेरै भयो। अब समय नै यकिन गर्दा 56-57 57-58 सालबाट चाहिँ कन्फर्म म गजल लेखनमा छु।
भनेपछि पुराना कम गजलकर्मी त्यति बेला एकदमै थोरै हुनुहुन्थ्यो नि गजलकारहरू, कम मध्ये तपाईँ पनि हुनुहुन्छ र मोफसल र राजधानी भएको हुनाले हाम्रो भेट भइरहेको थिएन,
हजुर,
संयोगले आज भेट भयो, बुलबुल मार्फत नै भेट भयो। म कुराकानीलाई अगाडि बढाउँला तर एउटा गजल तपाईँको आवाजमा पहिला वाचन सुनौ, त्यसपछि मात्रै।
एउटा यो समसामयिक भनौँ त्यो गजल वाचन गर्छु। घर खेत बारी घुम्यो ताल मिलेको छ, राहत स्वरूप धन्न एउटा पाल मिलेको छ। घर खेत बारी घुम्यो ताल मिलेको छ, राहत स्वरूप धन्न एउटा पाल मिलेको छ। सारा बस्ती बगर भाछ कहाँ खोज्नु अब, सारा बस्ती बगर भाछ कहाँ खोज्नु अब, निश्चित छ आफ्नालाई काल मिलेको छ, राहत स्वरूप धन्न एउटा पाल मिलेको छ। भोलि केले टार्ने हो छाक केही ठेगान छैन, भोलि केले टार्ने हो छाक केही ठेगान छैन, आजलाई नुन चामल दाल मिलेको छ, राहत स्वरूप धन्न एउटा पाल मिलेको छ। प्रतिपक्ष सत्ता पक्ष कित्ता आफ्ना आफ्ना, प्रतिपक्ष सत्ता पक्ष कित्ता आफ्ना आफ्ना, सदनमा बहस गर्ने माल मिलेको छ, राहत स्वरूप धन्न एउटा पाल मिलेको छ। कसको जीवन कहाँनिर के हुन्छ के थाहा, अन्तिम शेर। कसको जीवन कहाँनिर के हुन्छ के थाहा, जिन्दगीमा नसोचेको हाल मिलेको छ, राहत स्वरूप धन्न एउटा पाल मिलेको छ।
तपाईँले 57 सालदेखि गजल लेख्न थाल्नुभयो, अहिले भुइँचालोको बेलासम्मको गजल लेख्न भ्याइसक्नुभयो
है।
यो बीचको गजलको उतार चढावलाई कसरी हेर्नुभएको छ तपाईँले? तपाईँलाई पहिला प्रभाव कस कसको गजलहरूको पर्थ्यो, अहिले पछिल्ला दिनहरूमा गजल लेख्नेहरूले कस्तो लेख्नुहुन्छ, तपाईँको विवेचना कस्तो रहन्छ यसमा?
गजब क्वेसन है, तर उत्तर चाहिँ धेरै समेट्नुपर्ने जस्तो लाग्यो, तर मैले समेट्न सकुला नसकुला। म 57-58 सालतिर गजल लेख्न सुरुवात गरेको भनेको त्यो प्रभाव रेडियोको प्रोग्रामकै प्रभाव हो। कोही व्यक्तिले सिकाएर अथवा उसले देखाएर मैले गजल लेखेको चाहिँ होइन, रेडियोमा प्रोग्राम सुन्थेँ, भर्खर भर्खर पोखरामा एफएमहरू आएका थिए त्यति बेला, अनि गजल सम्बन्धी कार्यक्रमहरू चल्ने गर्थे, अनि त्यही सुनेर यस्तो होला भन्ने हिसाबले लेख्न सुरुवात गरियो। र त्यति बेलाको गजलहरू भनेको जुन अभिव्यक्ति हुन्छ, भाव हुन्छ, भावमा एकदम खतरा दिनुपर्छ भन्ने हिसाबको हुन्थ्यो जस्तो चाहिँ लाग्दैन है। मतलब हुनलाई हुन्थ्यो, तर ठाडेकै च्वाट्टा हान्ने खालको, जुन मुक्त स्टाइलको होइन, त्यस्तो हुन्थ्यो जस्तो मलाई लाग्दैन अहिले चाहिँ। तर अहिलेकोमा चाहिँ म त्यो देख्छु कि कतिपय गजल लेखनमा लागिरहेका साथीहरू झ्यापनामा यालो कमल सङ्घर्ष होइन, यो पुस्ताहरूको चाहिँ अहिले शैली कस्तो छ भने एकदम ज्वाममा हान्ने खालको शैली छ कि, म यो फरक चाहिँ भेट्छु। र काठमाडौँ पोखरामा रहँदाखेरि गजल लेखियो एउटा शैलीमा, एउटा हिसाबमा लेखियो, पछाडि काठमाडौँ आएपछि चाहिँ अनाम मण्डलीसँगको अट्याचमेन्ट बढ्यो, र फेरि त्यति बेला बहर र यो लयतिर चाहिँ बढी झुकाव रह्यो, र म त्यही माहौल देखिरहेको छु, मैले बोकेको माहौल भनेको यही नै हो।
अर्को गजल फेरि सुनौ, त्यसपछि कुराकानीलाई पनि जोड्छु म, फेरि कुरा गर्दै जाँदा गजलको चाहिँ गजलमाथि अन्याय नपरोस् भन्ने पनि छ। कुन गजल सुनाउनुहुन्छ अब?
एउटा छ गजल, पाइला पाइलामा शङ्का सम्मिलित हुन्छ, पाइला पाइलामा शङ्का सम्मिलित हुन्छ, आफ्नैबाट किन यो मन भयभीत हुन्छ, पाइला पाइलामा शङ्का सम्मिलित हुन्छ, उसले भन्यो भन्दैमा म कसरी पत्याउँ, उसले भन्यो भन्दैमा म कसरी पत्याउँ, यो कोलाहल पनि मिठो गीत सङ्गीत हुन्छ, आफ्नैबाट किन यो मन भयभीत हुन्छ, ऐना सामु उभिएर हेर्दा आफ्नै मुहार, ऐना सामु उभिएर हेर्दा आफ्नै मुहार, कहिले अपरिचित कहिले परिचित हुन्छ, आफ्नैबाट किन यो मन भयभीत हुन्छ, ईश्वरहरूकै विचारमा एकता नभएरै होला, ईश्वरहरूकै विचारमा एकता नभएरै होला, थरी थरीका धर्ममा मान्छे खण्डित हुन्छ, आफ्नैबाट किन यो मन भयभीत हुन्छ, पाइला पाइलामा शङ्का सम्मिलित हुन्छ।
निकै राम्रो गजल सुनाउनु भयो, मैले अब फेरि त्यही लोकप्रिय तपाईँको गायनमा आएको गजललाई जोड्छु। त्यो गजल चाहिँ म बिना मुस्किल छ पोखरामा, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, पुरा पुरा राम्रोसँग भन्दाखेरि गजललाई बिगार्नु भएन, गजलकारै यहीँ हुनुहुन्छ। त्यसलाई तपाईँले कहिलेतिर लेख्नुभएको थियो, त्यो लेख्दाखेरिको सन्दर्भलाई सम्झिनुहुन्छ?
सम्झन्छु, म चाहिँ कस्तो भने 63 सालतिर म चाहिँ यता किर्तिपुर सेन्ट्रल डिपार्टमेन्टमा म मास्टर अध्ययन गर्नको लागि आएको, पोखरालाई छोडेर आएको, र त्यो साँच्चै मुस्किल नै भएर नै त्यो लेखेको गजल हो।
भनेपछि कोही मुस्किलमा हुनुहुन्थ्यो पोखरामा त्यति बेला, र त्यो रियल कुरै आयो?
पोखरामा मुस्किल भएको हुनुहुन्थ्यो, तर कस्तो भने त्यसलाई कसरी भन्ने होइन, त्यो चाहिँ भनिन्छ नि, सोचिन्छ नि ठ्याक्क एउटा स्पेसिफिक, जसरी त्यो मुस्किल छ पोखरामाको भिजुअलमा देखाएको हुन्छ, नायक यता हुन्छ, नायिका उता, मुस्किल
भिजुअल त अहिलेसम्म राम्रोसँग हेरेकै छैन, यादै पनि छैन, म तपाईँको भिजुअल उतार्न खोज्दैछु।
होइन, म भन्दैछु हजुरले नि त्यो गजल सुन्ने बित्तिकै एउटा भिजुअल त आफ्नो
बनाइन्छ
होइन, त्यो बन्दा नायक पोखरा बाहिर हुन्छ र त्यहाँ नायिका हुन्छन्, नायिका मात्रै होइन, तर त्यो नायिका मात्रै जुन सोचिन्छ त्यो मात्रैको मुस्किल होइन, मुस्किल चाहिँ कसै कसैलाई मुस्किल भएको चाहिँ हो। मुस्किलमा हुनुहुनेहरू हुनुहुन्थ्यो होइन त्यो हिसाबले हो
भनेपछि हामीले आम दिमागले सोच्ने महिला र पुरुषको मुस्किल नभएर अरू कुनै चिजको मुस्किल थियो
त्यहाँ त्यो मात्रै होइन
र त्यसलाई तपाईँले अलिक खुलाउनुहुन्न
त्यसलाई फुलबुट्टा भरे भर्नु आवश्यक छ भने त्यसलाई मैले भन्नै पर्छ खुलाउनु पर्छ
होइन ठिक छ त्यसमा चाहिँ एकदमै सरल शब्दहरू मैले भेटेको छु क्या सरल शब्दको कारणले पपुलर भयो कि तपाईँले तपाईँको बुझाइमा चाहिँ के तपाईँ आफै गजलकार भएको हुनाले चाहिँ पपुलर भएको त स्वीकार्नै पर्छ सबैले होइन त्यो किन पपुलर भयो जस्तो लाग्छ
अब अलिकति अगाडि थोरै जहिले पनि जोड्दै थिएँ होइन कस्तो भने मलाई आफ्नो सिर्जनामा विश्वास थिएन कि अझै पनि मलाई हजुरसम्म आइपुग्दाखेरि म कति चाहिँ अलिकति कि हिचकिचाएको अवस्थामा
आम स्रष्टाहरूमा त्यो समस्या देख्छु मैले नेपालमा तपाईँलाई मात्रै होइन यति कुरा चाहिँ भनिहालौँ
हजुर अनि त्यो चाहिँ मलाई आफ्नो सिर्जनामा त्यति ढुक्क नभएको हुँदा म त्यो अनाम मण्डलीको प्रोग्रामहरूमा जाँदा पनि त्यो सुनाउने गजल के सुनाउने होला भन्ने भइरहेको थियो अनि यो मुस्किल छ पोखरामा मैले हाम्रो सुरेश सुवेदी हुनुहुन्थ्यो उहाँलाई मैले थोरै सुनाएको थिएँ चिया गफमा अनि त्यसपछि उहाँले राम्रो छ भन्नुभयो पछि जयले पनि त्यसलाई राम्रो छ भन्नुभयो अनि त्यसपछि जयले त आफ्नो एउटा लयमा ढालेर त्यसलाई गाइदिनुहुन्थ्यो त्यति बेला अनि त्यसपछि ए केही रहेछ कि भन्ने मलाई फिल भयो एउटा त्यो केही रहेछ कि भन्ने भयो अर्को चाहिँ उहाँले मलाई इन्करेज गर्न खोजिरहनु भएको छ कि त्यो महसुस भयो अनि हामी चाहिँ अनाम मण्डलीको प्रोग्राममा चाहिँ त्यो मैले गजल वाचन गरेँ त्यसपछि त सबैले तारिफ गर्न थाल्नुभयो अनि हामी अरू प्रोग्रामहरूमा जाँदा पनि त्यो चाहिँ मैले गजल वाचन गरेको थिएँ त्यसपछि त्यहाँ पनि राम्रो फिडब्याक पाएँ र हाम्रो यो सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एउटा फेयरवेल प्रोग्राम थियो अनि त्यसमा चाहिँ अवस्था अलिकति त्यो मेरो साउन्ड सिस्टमहरू बिग्रेको अवस्था भिडहरू अलि यत्रतत्र भइराखेको अवस्थामा मलाई हाम्रो साथी सञ्जय हुनुहुन्थ्यो सञ्जय अधिकारी उहाँले अनाउन्स गरेर अगाडि ढाक दिनुभयो म अगाडि गएर भूमिका अलिकति बाँधेर मुस्किल छ पोखरामा वाचन गरेँ त्यसपछि त त्यो मासले नै दिएको प्रतिक्रियाले अब मलाई छुट्टै आशा जगायो त्यस्तो भएको यो मुस्किल छ
र त्यसपछि तपाईँले यसलाई सङ्गीत गर्नको लागि दिनुभयो
हजुर
र अनि यो गायनमा आयो
हजुर सङ्गीत गर्न दिँदा नि अझ कस्तो भयो भने महेश खड्का दाईले सङ्गीत गर्नुभएको महेश दाईसम्म मेरो पुल बन्नुभएको हाम्रो विपिन किरण अनि विपिन महेश दाई लगायत अरू साथीहरू पनि पोखरा जानुभएको थियो फिल्म फेस्टिभल थियो पोखरामा अनि त्यसपछि उहाँहरूलाई मैले मेरो घर कास्कीकोट चाहिँ लिएर गएको थिएँ कि हामी राति अबेलासम्म लगाएर गथ्यौँ अनि उहाँ राति हामी 11-12 बजेतिर पुगेथ्यौँ अनि त्यति बेला चाहिँ ल के छ सुनौँ न त तिमीहरूको सिर्जना छ भने भनेर महेश दाईले भन्नुभयो अनि विपिनले यौ यसको चाहिँ मुस्किल छ पोखरामा भन्ने छ दाई एउटा तँ सुनाउँ त राम्रो छ भनेर विपिनले भन्यो मैले महेश दाईलाई भने त्यसपछि ओहो यो त म कम्पोज गर्छु भनेर त्यति बेलै दाईले त्यो टेबल बजाइराख्नु भएको थियो कि
यो गजल चाहिँ सुनिसकेपछि हुन त प्रमोदजीले धेरै गजल गाइसक्नुभयो तर मलाई एकदमै ठुलो प्रभाव चाहिँ यो गजलले पारेको हुनाले पनि बुलबुलमा ल्याउन खोजिरहेको छु के केले गर्दा जोडिरहेको छैन म छिट्टै बोलाउँछु उहाँलाई ईश्वर हतारमा नकुरिकन बनायौ ईश्वर हतारमा नकुरिकन बनायौ मान्छे मान्छेमा यो दूरी किन बनायौ प्रत्येक श्वासमा पीडा छ जीवनको प्रत्येक श्वासमा पीडा छ जीवनको मुटु चुडालले बाँसुरी किन बनायौ मान्छे मान्छेमा यो दूरी किन बनायौ नेपाल नेपाली काफी थियो पहिचान नेपाल नेपाली काफी थियो पहिचान बाहुन जलारी ठकुरी किन बनायौ मान्छे मान्छेमा यो दूरी किन बनायौ आमा बेचिँदै ती सन्तान पाल्दैछिन् आमा बेचिँदै ती सन्तान पाल्दैछिन् बाँच्नका लागि मजबुरी किन बनायौ मान्छे मान्छेमा यो दूरी किन बनायौ जुठेलनाको बासी भात खानेले सोध्दैछ जुठेलनाको बासी भात खानेले सोध्दैछ मिटबल रोस्ट तन्दुरी किन बनायौ मान्छे मान्छेमा यो दूरी किन बनायौ विदेशिने नेपाली देखेर यो लाग्छ विदेशिने नेपाली देखेर यो लाग्छ दिमाग बिनाको पाखुरी किन बनायौ ईश्वर हतारमा नकुरी किन बनायौ मान्छे मान्छेमा यो दूरी किन बनायौ कास्की पोखराका शीतलगिरीको गजल मैले वाचन गरेँ यो निकै दमदार गजल पनि लाग्यो मलाई कुराकानीकै बिचमा फ्याक्टै मैले यहाँ देखिहालेँ उहाँको यो पानामा र यसलाई वाचन गर्न मन लागिहाल्यो शीतलजी मैले वाचन गरेँ अब प्रसङ्ग तपाईँको गजल लेखनीको सुरुवातको थियो अब पुस्तकका रूपमा चाहिँ ल्याउनु भएको छ कि छैन अहिलेसम्म ल्याउने सोच बनाउनु भएको छ कि छैन
छैन पुस्तकको रूपमा मैले ल्याएको छैन र कलेक्सनहरू चाहिँ छन् त्यसलाई फेरि अहिले प्रकाशन गरिहाल्छु भन्ने सोचमा पनि छैन।
हिचकिचाइरहने स्वभाव त छैन नि तपाईँको,
भन्नाले त्यो एक्सपोज गर्नलाई हिचकिचाउने स्वभाव चाहिँ त छ है, तर विविध मैले केही कुराहरू सोचेर विचार गरेर अहिले आफैले त्यसरी बाहिर सिर्जनाहरू ल्याउन लागिरहेको छैन।
कुनै वाचन गर्नको लागि तयार गर्नुभएको जस्तो लाग्यो अर्को गजल हो, मोबाइलमै अथवा ल्यापटपमा केहीमा तयार गर्नुभएको छ तपाईँले?
एउटा गजल है
छान्दै हुनुहुन्छ शीतलगिरी, ल्यापटपमै गजलहरू बोकेर ल्याउनु भएको छ र कुन वाचन गरौँ सम्भवतः उहाँलाई समस्या भएको हुनुपर्छ, छान्नुभयो?
हजुर, एउटा छ यो झ्याउरे छन्दमा। आँखामा आँखा जुधेको बेला बिर्सन्छु दुनियाँ, यो माया रहेछ अनौठो खेला बिर्सन्छु दुनियाँ। आँखामा आँखा जुधेको बेला बिर्सन्छु दुनियाँ, यो माया रहेछ अनौठो खेला बिर्सन्छु दुनियाँ। आँखामा आँखा जुधेको बेला बिर्सन्छु दुनियाँ, यो माया रहेछ अनौठो खेला बिर्सन्छु दुनियाँ। भौतारी हिँड्छु नदेख्दा तिमी घायल झैँ छटपटि, भौतारी हिँड्छु नदेख्दा तिमी घायल झैँ छटपटि, निन्द्रामा जब पार्दछु फेला बिर्सन्छु दुनियाँ। कसैले पागल भन्दा हुन् सायद देखेर यो चाला, कसैले पागल भन्दा हुन् सायद देखेर यो चाला, बनाई तिम्रो तस्बिरको भेला बिर्सन्छु दुनियाँ, यो माया रहेछ अनौठो खेला बिर्सन्छु दुनियाँ। गर्भमै यस्तो जानेको थिएँ को भन्न सक्छ र, गर्भमै यस्तो जानेको थिएँ को भन्न सक्छ र, कसले आज बनायो चेला बिर्सन्छु दुनियाँ। आँखामा आँखा जुधेको बेला बिर्सन्छु दुनियाँ, यो माया रहेछ अनौठो खेला बिर्सन्छु दुनियाँ। धन्यवाद।
शीतलजीको गजल सुन्दा सुन्दै मन छटपटिरह्यो सशिन्द्रजी, मलाई उहाँको गायनमा आएको त्यो गजल घुमिरह्यो, हामी यति कुरा गरेर छोडिसकेपछि पनि मनमा आएको आइगऱ्यो, पक्कै पनि बुलबुल सुन्नेहरूलाई पनि त्यस्तो भइरहेको छ। हामी महेश खड्काको सङ्गीत र शीतलगिरीको शब्दमा प्रमोद खरेलको स्वरमा यो गजल सुनौ, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा।
बिना कसै कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा, हो म छु आज धेरै टाढा, मेरो दिल छ
बुलबुल एउटा ईरानी चरा।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल
सोझो कुरा किन गर्छस् यो सहर हो, सोझो कुरा किन गर्छस् यो सहर हो, यहाँ सोझो भए मर्छस् यो सहर हो। हाँस्नुपर्ने खुसीमा थियो रुनु पीडामा, हाँस्नुपर्ने खुसीमा थियो रुनु पीडामा, दुःखमा पो मुस्कान छर्छस् यो सहर हो, यहाँ सोझो भए मर्छस् यो सहर हो। मान्छे मान्छे भिड अहो बाटै भेटिन्न, मान्छे मान्छे भिड अहो बाटै भेटिन्न, फेरि यहाँ एक्लै पर्छस् यो सहर हो, यहाँ सोझो भए मर्छस् यो सहर हो। छलछाममा काम होस् दाम नाम होस्, छलछाममा काम होस् दाम नाम होस्, यस्तै यस्तै सपना भर्छस् यो सहर हो, यहाँ सोझो भए मर्छस् यो सहर हो। बुद्ध सायद यो सहरमा बुद्ध हुन्थेनन्, बुद्ध सायद यो सहरमा बुद्ध हुन्थेनन्, मान्छेबाट अब झर्छस् यो सहर हो, सोझो कुरा किन गर्छस् यो सहर हो, यहाँ सोझो भए मर्छस् यो सहर हो। कास्की कास्कीकोटका शीतलगिरीको गजल मैले वाचन गरेर सुनाएँ र आजको बुलबुलमा हामी शीतलगिरीसँगै कुराकानी गर्दैछौँ र उहाँका गजलहरू पनि सुन्दैछौँ। शीतलजी, तपाईँलाई फेरि स्वागत गरेँ मैले बुलबुलमा,
धेरै धेरै धन्यवाद।
हामीले अघि गजल पनि सुन्यौँ, तपाईँको साङ्गीतिक गजल पनि सुन्यौँ, त्यसको रचना गर्वको बारेमा पनि कुराकानी गऱ्यौँ। यति राम्रो गजल लेख्ने र यति लोकप्रिय एउटै गजलबाट भएको मान्छे अरू गजलहरू चाहिँ सङ्गीत भर्नको लागि दिनुभएको छ कि छैन?
गएको चाहिँ छन् मबाट, तर बाहिर आइसकेको छैनन्। तर एउटा महत्त्वपूर्ण कुरा के भने, म आफ्नै इनिसिएसनमा आफैले लगानी गरेर एल्बमै निकाल्छु भन्ने हिसाबले लागेको छैन। त्यो भएर पनि मेरो गजलहरू नआएको हुन्। अहिले चाहिँ मैले डायरीको पन्नाहरूमा सीमित राखेको छु।
57 सालदेखि अहिलेसम्म गजल लेख्दा कति पुग्यो? धेरै गयो होला गजल त है?
अब अगाडि नै जोडेँ, म आफूलाई सेल्फ कन्फिडेन्ट एकदम कम भयो होइन, गजल लेख्यो अनि यो चाहिँ भछ भएन अथवा अलि राम्रो भयो भएन त्यसमा म खुब अल्झी राखेँ। त्यो भएर पहिला पहिला त कुनै बेला मैले त्यो लेखेको पनि सङ्ग्रह गर्न गरिनँ, त्यो बानी राखिनँ। पछाडि मैले त्यो सङ्ग्रहित गर्दा अहिले 150 जति छन् होला गजल, 150 चाहिँ छ।
गजलमा अलि अभियन्ता बनेर हिँड्नुसम्म चाहिँ स्वाभाविक हो, तर गजललाई नै फुल टाइम बनाएर त कोही पनि बस्न सक्दैन, यो त पक्कै पार्ट टाइम हो। त्यो बाहेक तपाईँ अरू के गर्नुहुन्छ?
म अहिले चाहिँ हाल अहिलेका दिनहरूमा म बिहानको समयबाट सुरु गरौँ, बिहानमा म पढाउने काम गर्छु। हाम्रो कालिका मल्टिपल क्याम्पस छ, त्यहाँ बिहानीको समयमा पढाउँछु र दिनमा चाहिँ म विश्व विकास ब्याङ्कमा काम गर्छु।
गजल चाहिँ कुन बेला लेख्नुहुन्छ नि?
र सँगसँगै अर्को जोड्नुपर्छ, म पोखरा जेसिजमा पनि आबद्ध छु अहिले, पोखरा जेसिजको म यो वर्षको महासचिव छु। अलिकति काम, अलिकति समय दिनुपर्ने ठाउँहरू यिनै हुन्। र गजल भनेको कुन बेला भनेर त्यस्तरी तोकिएको बेलामा हुँदैन, कुन बेला दिमागमा आउँछ अनि त्यो बेला लेख्ने गर्छु। आजभोलि त प्रविधिले धेरै सहयोग गरेछ, हातमा मोबाइल हुन्छ अनि कुनै पनि बेला यदि आयो भने टिप्यो, टिप्ने समय छैन भने पनि रेकर्ड गर्यो,
आफैले बोलेर रेकर्ड गर्यो। अनि पोखरामा हुने साहित्यिक कार्यक्रमहरूमा गजल सुनाउन जानुहुन्छ?
सम्भव भएसम्म, आफूले भ्याएसम्म चाहिँ जान्छु, तर फ्रिक्वेन्सी चाहिँ एकदम कम छ होइन, तर भएका प्रोग्रामहरूमा चाहिँ गइराख्न मलाई मन हुन्छ।
अर्को एउटा गजल वाचन गरेर सुनाउनु न, मलाई गजलबारे अरू पनि कुरा त गर्नु छ तर केही बेरपछि गर्छु। एउटा गजल तपाईँको वाचन सुनौ, त्यसपछि
एउटा गजल। देख्दा मात्रै पोते चुरा ल्याप्चे लगाएर, देख्दा मात्रै पोते चुरा ल्याप्चे लगाएर, सुम्पाउँदैछु सबै कुरा ल्याप्चे लगाएर, अन्नपूर्ण धौलागिरी जे सम्झे नि हुन्छ, अन्नपूर्ण धौलागिरी जे सम्झे नि हुन्छ, चुम्दैछु म तिटा कुरा ल्याप्चे लगाएर, देख्दा मात्रै पोते चुरा ल्याप्चे लगाएर, सुम्पाउँदैछु सबै कुरा ल्याप्चे लगाएर, उसले यति विश्वास गरी सोधी एकान्तमा, उसले यति विश्वास गरी सोधी एकान्तमा, कसरी रूपिन्छ छुरा ल्याप्चे लगाएर, सुम्पाउँदैछु सबै कुरा ल्याप्चे लगाएर, आधा भई बाँच्नु मा के जिन्दगी छ साथी, आधा भई बाँच्नु मा के जिन्दगी छ साथी, अब हुनुपर्छ पुरा ल्याप्चे लगाएर, सुम्पाउँदैछु सबै कुरा ल्याप्चे लगाएर, देख्दा मात्रै पुते चुरा ल्याप्चे लगाएर,
ल्याप्चे लगाएर। गजल सुन्यौँ हामीले। तपाईँलाई मैले सोध्न खोजेको चाहिँ जस्तो तपाईँको गजलको लागि एउटा हुन्छ नि अब अलिकति हेजिटेसन आफूमा भइरहने भनेपछि त एउटा मोटिभेसन दिइरहने मान्छे पनि चाहिन्छ होला। तपाईँलाई ब्याकमा मोटिभेसन चाहिँ को को साथीहरूले गर्नुहुन्छ?
अब यस्तो यो लेखनमा है, लेखनमा मोटिभेसनमा म सुरुमा त सेल्फ नै भनौँ रेडियो प्रोग्रामलाई चाहिँ दिउँ श्रेय। मेरो घरमा मेरो दाई हुनुहुन्छ रेशम गिरी, उहाँ पनि लेख्नुहुन्छ, उहाँबाट पनि मलाई प्रेरणा मिल्यो। अनि त्यसपछि चाहिँ मेरो नारायण पोखरेल भन्ने साथी छ जोसँग म इन्टर पढ्दै गर्दाखेरि हामी लेखनमा हुन्थ्यौँ, आफ्ना सिर्जनाहरू वाचन गर्ने र फिडब्याक दिने त्यो गर्थ्यौँ। अनि जब त्यसपछि म पोखराबाट काठमाडौँ आएँ, काठमाडौँ आएपछि मैले पाएको माहौल चाहिँ एकदम ठुलो माहौल मैले पाएको हो। त्यति बेला अनामण्डलीको साथीहरूसँग भेट भयो, सुरुमा सुरेश सुवेदी, जय गौडेल, विपिन किरण अनि प्रभाती किरण, बलराम दाहाल सुन्दै हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ अहिले गोपी दवाडी उहाँ होइन, सुकु साइबर, अझ राधा कण्डेल, हामी क्लासमेट हौँ, राधा कण्डेल हुनुभयो होइन। अनि यी लगायतका साथीहरू चाहिँ मैले यो काठमाडौँको बसाइमा नजिक हुन पाएँ। अझ सबैको नाम मैले अहिले भन्न सकिनँ
साथ। यो चाहिँ तपाईँको विद्यार्थी जीवनकाल अथवा काठमाडौँमा रहँदाखेरिको कुरा भयो होइन, अहिले लेख्दाखेरि पनि तपाईँले पहिलोपटक गजल सुनाउने तपाईँको श्रोता हुनुहुन्छ होला नि कोही?
हजुर, पहिलोपटक त म मेरो श्रीमती सम्झना गिरी फुच्चु भन्छु, म
उहाँ पनि लेख्नुहुन्छ,
उनी लेख्थिन्नन् तर बडो इन्ट्रेस्टले सुन्ने गर्छिन् मैले लेखेको सिर्जनाहरूलाई। अनि मेरो दाई हुनुहुन्छ, सुरुमा त उहाँहरू हुनुहुन्छ, अनि त्यसपछि अब हजुरले देखिसक्नुभयो जय है सरी। अनि हाम्रो किसान भाइ छ एकदम राम्रो गजल लेख्ने पोखराको, कृष्ण अधिकारी त्रुपक भन्ने, ऊ आफ्नै आवाजमा चाहिँ गजल सुनाउने गर्ने एकजना भाइ हुनुहुन्छ, उहाँहरूलाई मैले सुनाउने गर्छु।
बाँझो फोर्न खन्न गोरु नार्न सिकाऊ, बाँझो फोर्न खन्न गोरु नार्न सिकाऊ, नानी बाबुलाई गुजारा टार्न सिकाऊ, यी किताबका ठेलीमा जीवन छैन साथी, यी किताबका ठेलीमा जीवन छैन साथी, बरु खेतीयोग्य जमिन खार्न सिकाऊ, नानी बाबुलाई गुजारा टार्न सिकाऊ, यो बजारी औषधिमा मिसावट देखिन्छ, यो बजारी औषधिमा मिसावट देखिन्छ, बारी छेउ जडीबुटी सार्न सिकाऊ, नानी बाबुलाई गुजारा टार्न सिकाऊ, ती तारा झारेर के गर्नु धरतीमा, ती तारा झारेर के गर्नु धरतीमा, लप्सी आँप अम्बा लिची झार्न सिकाऊ, नानी बाबुलाई गुजारा टार्न सिकाऊ, छाडाहरू पसेपछि बिगार्नेछन् खेती, छाडाहरू पसेपछि बिगार्नेछन् खेती, पर्खाल अनि काँडे तारले बार्न सिकाऊ, बाँझो फोर्न गन्न खन्न गोरु नार्न सिकाऊ, नानी बाबुलाई गुजारा टार्न सिकाऊ। शीतलगिरीको गजल मैले वाचन गरेँ र हामी आजको बुलबुलमा शीतलगिरीसँगै कुराकानी पनि गरिरहेका छौँ। शीतलजी, तपाईँले यतिका गजल लेखिसक्दाखेरि गजल लेख्न अरू साथीहरूलाई पनि त सिकाउनु भयो होला नि?
मैले जानेको कुराहरू चाहिँ सेयर गर्ने गर्छु।
कहाँ कहाँ कस कसलाई सिकाउनु भयो, गजलकार बनाउनु भयो?
यस्तो छ है, फेरि अब अरूलाई मैले यो यसलाई सिकाएँ भनेर नाम भनिदिँदा चाहिँ अलि मलाई त्यति उपयुक्त लागेन।
कतिजनालाई सिकाउनु भयो?
सिक्न जस पाँच सातजना त कम्तीमा हुनुहुन्छ होइन, र कस्तो रह्यो भने जसले उसले सिकाएको भनेर बाहिर खुलेर भन्नुभएको छ नि, त्यो भनेकोमा चाहिँ एकजना हाम्रो डोलराज अर्याल दाई हुनुहुन्छ, उहाँले चाहिँ गजल गुरु शीतलगिरी हो मेरो भनेर मान्नुहुन्छ भन्नुहुन्छ, त्यो भएर एकजना चाहिँ डोलराज अर्याल दाईलाई सम्झिन्छु म यति बेला।
गजल बाहेक अरू कलम अरू विधामा चाहिँ तपाईँको कलम चल्छ कि चल्दैन, कुन कुन विधामा लेख्नु?
चल्छ, मैले मुक्तकहरू पनि लेखेको छु, मैले कविताहरू पनि केही कविताहरू लेखेको छु, अझ विशेष म गजलभन्दा नि बढी त अझ गीत लेखेको छु मैले, अनि आख्यानतिर नि इन्ट्रेस्ट भएको भएर एउटा केही तयारीमा छु।
कुनै मुक्त कहिले दिमागमा आउँछ फ्याट्टै आफूले लेखेको सुनाउने गरी?
एउटा भनौँ है त, संसारमा ठुलै मान्छे बन्ने मन छ, संसारमा ठुलै मान्छे बन्ने मन छ, आफ्नो चिहान आफैले खन्ने मन छ, संसारमा ठुलै मान्छे बन्ने मन छ, आफ्नो चिहान आफैले खन्ने मन छ, मेरो जिन्दगीको कमाई कति रहेछ भनी बुझ्न म मरेको दिन मलामी गर्ने मन छ।
ओहो, बडा रमाइलो मुक्तक सुनाउनु भयो। अब मुक्तकपछि फेरि म गजल सुन्न रहर गरेँ, तपाईँको गजल अब कुन सुनाउनुहुन्छ? छानेर राख्नु भएको छ ल्यापटपमा यो यो सुनाउँछु भनेर, सम्भव भएसम्म छनौटकै गजलहरू सुनिरहनु भएको छ सम्भवतः।
हजुर, एउटा गजल अहिले सम्झेको या मैले सम्झेर टिपेको तीन सेयरको मात्रै छ। कहिले भोको कहिले अघाएको जस्तो, कहिले भोको कहिले अघाएको जस्तो, के छ यहाँ माया लगाएको जस्तो, कहिले भोको कहिले अघाएको जस्तो। चाहे पञ्चै बाजा ठोकियोस् तैपनि, चाहे पञ्चै बाजा ठोकियोस् तैपनि, मजा हुन्न सुटुक्क भगाएको जस्तो, के छ यहाँ माया लगाएको जस्तो। स्वदेशको उत्पादनप्रति उसको धारणा, स्वदेशको उत्पादनप्रति उसको धारणा, छैनन् सामान विदेश त मगाएको जस्तो, के छ यहाँ माया लगाएको जस्तो, कहिले भोको कहिले अघाएको जस्तो।
अहिले बजारमा आइरहेका तपाईँको त अब एउटा मात्रै भए पनि के पपुलर भएको गजल छ, अरू पनि आउलान् त्यस्तै किसिमका गजलहरू। अहिले बजारमा आइरहेका साङ्गीतिक गजलहरूलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ? हाम्रो नेपाली साङ्गीतिक गजलहरूलाई अझ राम्रो बनाउनलाई हामीले गर्न सक्ने पहलहरू के हुनसक्छन् तपाईँको विचारमा?
गजलको उत्थानको लागि जति पनि यो बुलबुलको योगदान छ, त्यो जति योगदान अरूको छ जस्तो मलाई लाग्दैन, फेरि यहाँ अलि बढी पनि नठानियोस् होइन। र जति गजलकारहरू उत्पादन भइरहेको छ अनि त्यसपछि गजलप्रति अरूको चाहिँ अभिरुचि अभिवृद्धि भइराखेको छ यो कार्यक्रमबाट, त्यसैले नै राम्रा राम्रा गजलहरूको माग गरिरहेको हुन्छ, उत्पादन पनि गरिरहेको हुन्छ र राम्रा राम्रा गजलहरूको माग पनि गरिरहेको हुन्छ। र समय अनुकूल समयको माग अनुसार गजलहरू उत्पादन हुन्छन्, रेकर्ड हुन्छन्, साङ्गीतिक रूपमा बाहिर पनि आउँछन् होइन। त्यो भएर यो निरन्तर चलिरहन्छ र हामी भनेको लेखनमा आबद्ध हुने, लेखनमा निरन्तर लागिरहने हो र त्यसलाई लेखनलाई प्रोत्साहन गर्ने प्रवर्धन गर्ने काम जो हजुरहरू गरिराख्नुहुन्छ त्यसलाई चाहिँ निरन्तरता दिइरहने हो। निश्चित रूपमा त्यसपछि राम्रा राम्रा सृजनाहरू आइरहेका हुन्छन्, हाम्रो योगदान हाम्रो भूमिका त्यो नै हो जस्तो लाग्छ। र अझ विशेष मलाई के लाग्छ भने एउटा दौडमा हुनुभन्दा पनि म आफू विशेष म कुनै दौडमा हुनुभन्दा अथवा कतै यो ठिक यो बेठिक भनेर त्यता अल्झिरहनुभन्दा एउटा सर्जक म आफ्नो आत्मसन्तुष्टिको लागि लेख्ने सर्जक हो र म निरन्तर लेख्छु। मेरै जस्तो सोच राख्ने अरू जति पनि साथीहरू हुनुहुन्छ म उहाँहरूलाई पनि यही अनुरोध गर्छु, हामी कुनै दौडमा नभइकन होइन राम्रो लेखौँ अथवा आफू राम्रो लेखौँ, आफूले राम्रा कुराहरू ग्रहण गरौँ भन्नतिर लागियोस्। निश्चित रूपमा यो गजलको माहौल, यो गजल साहित्यको स्थान स्तर सबै कुराहरू माथि हुन्छ जस्तो लाग्छ।
मैले अझ अझ छर्लङ्गाएर अर्को प्रश्न पनि राखौँ होला यो गायनमाथि नै। तपाईँलाई आफ्नो बाहेक होइन एकदमै लोकप्रिय लागेको एउटा गजलको नाम लिनु पऱ्यो गायनको गजल भने कुन गजल तपाईँले गुनगुनाइरहनुहुन्छ, मन छोएको गजल कुन छ तपाईँलाई?
एउटा मात्रै लिँदा अहिले नबिर्सेँ तिमीलाई नपाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई।
विपिन किरणको गजल धित मरुन्जेल हेर्छु भन्थ्यौ धित मरेको हो र, धित मरुन्जेल हेर्छु भन्थ्यौ धित मरेको हो र, म हारेछु तिम्रो भागमा जित परेको हो र, तिम्रो दृष्टिभित्र चोखो प्रीत फुल्ने गर्थ्यो, तिम्रो दृष्टिभित्र चोखो प्रीत फुल्ने गर्थ्यो, नदेखे झैं गरी हिँड्छौ प्रीत सरेको हो र, म हारेछु तिम्रो भागमा जित परेको हो र, बिहानीमा छामी हेर्यौ चिसै छ सिरानी, बिहानीमा छामी हेर्यौ चिसै छ सिरानी, जुनले झै यी आँखाले शीत छरेको हो र, धित मरुन्जेल हेर्छु भन्थ्यौ धित मरेको हो र, म हारेछु तिम्रो भागमा जित परेको हो र। यो गजल मैले शीतलगिरीको वाचन गरेँ र शीतलजीलाई नै सोधौँ फेरि पनि, गजलहरू लेख्नलाई हामीलाई चाहिँ सम्वेगहरूका जरुरत पर्छन्, गजलकारलाई केही सम्वेगले केही चिजले छुनुपर्छ, ठेस लाग्नुपर्छ,
त्यो यसले चाहिँ राम्रो सृजनाको सम्भावना दिन्छ।
प्रायः तपाईँलाई कस्ता चिजहरूले ठेस लगाउँछन् त?
त्यो त कुनै पनि हुन्छ, तर यो सुखका अथवा खुसीका कुराहरूले भन्दा बढी छुने भनेको दुःखकोले हो जस्तो लाग्छ कि।
भनेपछि हामीले संयोगका गजलहरू कमै लेख्छौँ?
संयोगले भन्दा वियोगले चाहिँ बढी छुन्छ मान्छेलाई होइन, त्यो भएर वियोगका बढी हुन्छन्।
अर्को कुन अब वियोगको सुनाउनुहुन्छ कि संयोगको? त उसुबे
एउटा जिन्दगी सम्बन्धी छ है, यो कसैले आओ जिन्दगी भन्छ, कसैले चाहिँ एकदम थुक्क भन्ने गर्छ होइन, त्यो नै भनौँ है, एउटा थुक्क साला जिन्दगी भन्नेहरूलाई, थुक्क साला जिन्दगी भन्नेहरूलाई, के भन्नु ती कायर बन्नेहरूलाई, थुक्क साला जिन्दगी भन्नेहरूलाई, जहाँबाट हामी संसार पुग्न सक्छौँ, जहाँबाट हामी संसार पुग्न सक्छौँ, सलाम छ त्यो बाटो खन्नेहरूलाई, के भन्नु ती कायर बन्नेहरूलाई। अमर हुन्छ मान्छे कामले यहाँ, अमर हुन्छ मान्छे कामले यहाँ, जीवन छोटो लाग्छ उमेर गन्नेहरूलाई, तुक्कशाला जिन्दगी भन्नेहरूलाई, के भन्नु ती कायर बन्नेहरूलाई। बाँझै रहे खेतबारी सुन्ने भयो गाउँ, अन्तिम शेर, बाँझै भए खेतबारी सुन्ने भयो गाउँ, परदेशले तान्यो हर्के नन्नेहरूलाई, तुक्कशाला जिन्दगी भन्नेहरूलाई, के भन्नु ती कायर बन्नेहरूलाई। धन्यवाद।
शीतल गिरीको गजल सुन्दा सुन्दै उहाँले मन पराउनु भएको एउटा साङ्गीतिक गजल पनि सुन्नु मन लाग्यो मलाई, विपिन किरणको शब्दमा अञ्जु पन्तको स्वर, यो गजल महेश खड्काको संगीतको यो गजल हामी साङ्गीतिक गजल सुन्छौँ र त्यसपछि बिदा हुने तर्खरमा लाग्छ। गजलपछि फेरि स्वागत छ बुलबुलमा। हामी शीतल गिरीका गजलहरू सुनिरहेका छौँ। शीतलजी, एउटा गजल अझै वाचन गर्ने समय छ, अब कुन गजल वाचन गरेर सुनाउनुहुन्छ तपाईँ?
कसरी मानु जाना जान म त मान्दिन, कसरी मानु जाना जान म त मान्दिन, भेटिन्छ मरे भगवान म त मान्दिन, कसरी मानु जाना जान म त मान्दिन। यो दिलको प्यास मेटिनको लागि, यो दिलको प्यास मेटिनको लागि काफी छ नजर हानाहान म त मान्दिन, भेटिन्छ मरे भगवान म त मान्दिन। देशकै चिन्ताले होला त्यो संसदमा, देशकै चिन्ताले होला त्यो संसदमा, भएको यस्तो खिचातान म त मान्दिन, भेटिन्छ मरे भगवान म त मान्दिन। सारेर मिति तोकेर विधि अझै पनि, सारेर मिति तोकेर विधि अझै पनि, यसरी बन्छ संविधान म त मान्दिन, भेटिन्छ मरे भगवान म त मान्दिन। कसरी मानु जाना जान म त मान्दिन, भेटिन्छ मरे भगवान म त मान्दिन।
बडा रमाइलो, स्टेजहरूमा सुनाउनु भएको छ यो?
छैन सर।
ओहो, निकै ताली पो आउँछ त्यो त, ताली आउने किसिमकै गजल लाग्यो मलाई। अब हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा छौँ। शीतल गिरीलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सम्पर्क गर्न सक्नुहुन्छ?
मेरो फेसबुक पेज छ, युर शीतल @hotmail.com खोज्नुभयो भने पनि भेट हुन्छ। र अर्को मेरो अभिरुचि, मैले आफ्नै वेबसाइट पनि बनाएको छु। मेरो खास नाम चाहिँ शालिग्राम गिरी हो, निकनेम चाहिँ
अहिलेसम्म शीतलबाटै पो चलाइएछ त है?
हो त है, shaligramgiri.com.np भन्ने मेरो छ, SHALIKRAMGIRI.com.np। त्यहाँ चाहिँ मेरो बारेमा फुल इन्फर्मेसनहरू, मेरो सृजनाहरू त्यहाँ राख्ने सोचमा छु, केही काम गरेको पनि छु, त्यही अनुरोध गर्दछु।
हस् शीतलजी उर्फ शालिग्रामजी, तपाईँलाई हार्दिक धन्यवाद हाम्रो कार्यक्रममा आएर गजल सुनाइदिनु भएकोमा।
धेरै धेरै धन्यवाद अच्युत सेव हजुरलाई। हजुरसँग मैले सुरुमा पनि अनौपचारिक कुराकानीमा जोडेको थिएँ, हुन त हाम्रो समय सकिसकेको छ, कि हजुरसँग आएर कुराकानी गर्न डराएको मान्छे हो म है। राधा कन्डेल मेरो क्लासमेट हुनुहुन्थ्यो मास्टर पढ्ने बेलामा टियुमा, हौ ती बेला हजुरको बारेमा कुरा गरिरहनुहुन्थ्यो, उहाँहरू आइराख्नुहुन्थ्यो हजुरको बुलबुलमा, का आफ्नो चाहिँ सृजनाहरू सुनाइरहनुहुन्थ्यो। म चाहिँ हजुरसँग भेट्न डराउने मान्छे,
त्यस्तो नमान्नु होला, म गजलकार होइन, मैले गजललाई प्रचार गर्ने माध्यमको रूपमा चाहिँ बुलबुललाई स्थापित गर्न सकेको छु, यो सबै तपाईँहरूको साथ र सहयोगले गर्दा हो। धेरै धेरै धन्यवाद यसो भनेर तपाईँले ममा अझ ऊर्जा थपिदिनु भयो, धेरै धेरै धन्यवाद शीतलजी।
हवस् त,
अर्को दिनसम्मका लागि हाम्रा अतिथि शीतल गिरीका साथ यहाँसम्म अतिथिलाई ल्याइदिनु हुने जयगढीलाई पनि हार्दिक धन्यवाद भन्दै उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। जाँदा जाँदै शीतल गिरीकै एउटा गजल वाचन गर्दै शुभरात्री भन्छौ। कलियुगको उपकृष्ण मलाई राधा बनायो, कलियुगको उपकृष्ण मलाई राधा बनायो, पूरा थिए एक्लै बेटी आधा बनायो। चञ्चल मन पुग्नुपर्ने टाढा टाढा थियो, चञ्चल मन पुग्नुपर्ने टाढा टाढा थियो, अल्झिएछ उसै कस्तो बाधा बनायो, पूरा थिए एक्लै बेटी आधा बनायो। उसको साथ संसार जित्यो इन्द्रिणी भो मन, उसको साथ संसार जित्यो इन्द्रिणी भो मन, ऊ नहुँदा उदास यो मन साधा बनायो, कलियुगको कृष्ण मलाई राधा बनायो, पूरा थिए एक्लै बेटी आधा बनायो।
बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।